आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जोड़ी हारुले माला मैले उहाँलाई पुकार गरे आफ्नो मन्दिरबाट उहाँले मेरो सुर सुन्नु भयो आफ्नो
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई जय मसीह अनि नमस्कार साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, आजदेखि हामी बाइबल अध्ययन नयाँ पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं। त्यो पुस्तक हो रूथको पुस्तक। म आशा गर्दछु यस पुस्तकको अध्ययनमा तपाईहरूले थुप्रै आत्मिक आनन्द उठाउनुहुनेछ। सबभन्दा पहिले हामी यो पुस्तकको परिचय देख्नेछौ। रूथ अन्य जाति विदेशी केटीको कथा हो जो मोआबको अन्य जाति र प्रतिमा पूजा पृष्ठभूमिबाट आएथी। तिनी त्यस्तो मानिसहरूको समूहबाट झुण्डबाट आएकी थिइन् जसलाई त्यस समयमा समाजबाट बहिष्कृत व्यक्तिको रूपमा विचार गरिन्थ्यो। तिनी इसरायलको जीवित र सत्य परमेश्वरको ज्ञानमा आइन्, जुन हामी बोजले रूथ दुई अध्यायको बाह्र पदमा भनेको कुराद्वारा थाहा पाउँछौ, जहाँ भनिएको छ रूथ दुई अध्यायको बाह्र पदमा, परमप्रभुको छत्रछाया मुनि शरण लिनलाई तिमी आएकी छौ। रूथको पुस्तकसँग खालि चार छोटा छोटा अध्यायहरू छन्, तर यो महान सामर्थ्य सन्देशले भरिएको सामर्थ्य अध्याय हो। वास्तवमा यससँग थुप्रै सन्देशहरू छन्। यसले त्यो वंशावलीको दिन छ जुनले ख्रिष्टप्रभु येशु सम्म डोर्याउँछ, र यसले दाउदको वंशबाट उहाँको आगमनको वर्णन गर्दछ, प्रभु येशूको आगमनको। अनि यस पुस्तकको प्राथमिक उद्देश्य चाहिँ उद्धारको सिद्धान्तमा महत्वपूर्ण अवस्था वा स्थितिको पेश हो। उद्धार केवल पुरूष नातेदार उद्धारकद्वारा मात्र सम्भव छ। यसलाई अंग्रेजीमा किन्स मेन रिडेमर भनिन्छ। किन्स मेन रिडेमर, परमेश्वरले मध्यस्थबाट बाहेक उद्धार वा छुटकारा दिन सक्नु हुन्न थियो, जबकि केवल परमेश्वरले मात्र उद्धार गर्न सक्नुहुने भएकोले गर्दा उहाँको निम्ति त्यो व्यक्ति बन्न आवश्यक थियो। बोआजले खालि उद्धारको पक्षमा पुरूष नातेदार उद्धारकको लागि रूप वा आकृति मात्र दिए, जुन प्रायश्चितको कुनै उपयुक्त सिद्धान्तको लागि अति नै आवश्यक थियो। यो रूथको सानो पुस्तक हाम्रो स्तरमा आउँदछ र आपसमा धेरै प्रेम गर्ने जोडाको साधारण कथाको बताउँदछ। त्यहाँ थुप्रै साधारण मानिसहरू थिए र तिनीहरूको प्रेम कहानी एक ऐना हो जुनमा तपाईँ र मेरो निम्ति उद्धारकर्ताको असीम ईश्वरीय प्रेमको देख्न सक्छौ। जब हामी रूथको पुस्तकतिर अघि बढ्छौ, हामी यो सुन्दर प्रेम कहानीको देख्छौ। आउनुहोस् रूथ एक अध्यायतिर प्रवेश गरौ। रूथ एक अध्यायको एक पदमा यस प्रकार लेखिएको छ, उहिले नै न्यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्यो, अनि यहुदाको बेतलेमबाट कुनै एउटा मानिस आफ्नो स्वास्नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्नलाई गए। मित्र, यो पहिलो पदले वास्तवमा हामीलाई पूरा कथाको मुख्य सारांश दिन्छ। यसले हामीलाई भन्दछ घटना के हो र कहाँ यसले स्थान लिएको थियो, कहिले यो घटनाले स्थान लिएको थियो भए थियो, र यो कसरी स्थान लिएको थियो वा भए थियो। पवित्र आत्माले हामीलाई स्पष्ट रूपमा बताइदिनु भएको छ। यहाँ उहाँले समय र स्थानको पनि उल्लेख गर्नुहुन्छ। यो घटना घटेको समय थियो जब न्यायकर्ताहरूको शासनकालमा।
ती दिनहरू अति नै खराब दिनहरू थिए। एक अर्थमा ती दिनहरू इसरायल राष्ट्रको इतिहासमा सबभन्दा खराब दिनहरू थिए, अन्धकारका दिनहरू थिए। तपाईँलाई यादै होला, इसरायलीहरू मिश्रमा दासत्वमा थिए र परमेश्वरले तिनीहरूलाई रगत र शक्तिद्वारा छुटकारा दिनुभयो, उद्धार दिनुभयो र उजाड स्थानमा ल्याउनुभयो। त्यसपछि उहाँले प्रतिज्ञाको मुलुकमा ल्याउनुभयो। अनि तपाईँ सोच्नुहुँदो हो, यो नयाँ पिँढी जसको पिता पुर्खाहरूले मिश्रमा कठोर दासत्वको बारेमा थाहा पाएका थिए, अनुभव गरेका थिए, अति नै विश्वासयोग्य र इमानदारीपूर्ण परमेश्वरलाई सेवा गर्नेछन्। तर तपाईँलाई थाहा छ, तिनीहरूले कति पनि सेवा गरेनन्। त्यसरी न्यायकर्ताहरूको पुस्तकले कसरी इसरायलीहरू सबभन्दा पहिले परमेश्वरलाई सेवा गर्न आरम्भ गरे, त्यसपछि तिनीहरू जीवित अनि सामर्थ्य परमेश्वरबाट टाढा भौतारेर तर्की गए र प्रतिमा पूजामा र नैतिक भ्रष्टतामा फर्की गए, त्यसपछि तिनीहरूको पापको परिणाम स्वरूप तिनीहरू शत्रुहरूको कठोर हातमा परेकोले गर्दा कसरी सहायताको निम्ति परमेश्वर कहाँ पुकार गरे र कसरी परमेश्वरले तिनीहरूलाई छुटकारा दिन न्यायकर्ताहरू खड़ा गर्नुभयो, यो क्रिया पटक पटक भइरह्यो। सो कुरा निराश लाग्दो अति नै निच कथाको बताउँछ। मित्र, न्यायकर्ताको पुस्तकले त्यस दिनको अति नै दयनीय अवस्थाको बताउँछ। यसबाट हामी थाहा पाउँछौ कि इसरायलहरू वास्तवमा कति धेरै परमेश्वरबाट टाढा भौतारी गएका रहेछन्। यो रूतको पुस्तक न्यायकर्ताहरूको यो शासनकालमा ठिक हुँदछ, फिट खाँदछ। यहाँ रेकर्ड गरिएका घटनाहरू न्यायकर्ताहरूको कालो खराब पृष्ठभूमिमा स्थान लिएको छ। सिम्सोन जस्तै नैतिक भ्रष्ट कलंकित न्यायकर्ताको समयमा सम्झौता भ्रष्ट र अन्यलता र गडबडको अवधिमा यो सुन्दर प्यार कथाले स्थान लिन्छ। यो अन्धकारको बीचमा ज्योति प्रकाश हो। यही नै तरिकामा परमेश्वरले लेख्नुहुन्छ, होइन र? उहाँले पापको खराब कालो पृष्ठभूमिबाट उद्धारको मुक्तिको कथा लेख्नुहुन्छ। अनि उहाँले यो सुन्दर प्यारो कथा न्यायकर्ताको समयको कालो खराब पृष्ठभूमिमा राख्नुहुन्छ। यही नै तस्विर हाम्रो सामने छ। यो घटना न्यायकर्ताको शासनकालमा स्थान लिएको थियो वा भएको थियो, त्यति मात्र होइन, तर उही समयमा हामीलाई भनिएको छ त्यो घटना घटित स्थानको बारेमा पनि बताइएको। त्यो थियो यहुदाको बेतलेम। यहुदाको बेतलेम आज परमेश्वरको सन्तानको लागि वास्तविक अर्थ छ। मलाई लाग्छ येशु ख्रिष्ट कहिले पनि बेतलेममा जन्मनु हुने थिएन यदि रुथको पुस्तकमा रेकर्ड गरिएको घटनाहरू बेतलेममा पहिले स्थान नलिएको भए। मित्र, जब तपाईँ यो गीत गाउनुहुन्छ, ओ बेतलेमको सानो गाउँ, यो कुरा याद गर्नुहोस्, क्रिसमस बड़ा दिनको कथा पछाडि रुथको सानो पुस्तकमा उल्लेखित घटनामा आरम्भ भए थियो। मित्र, यहुदा बेतलेमको अर्थ अति नै चाखलाग्दो अर्थ छ। वास्तवमा बाइबलमा उल्लेखित नाउँहरूको वास्तविक खास अर्थ छ। बेतलेमको अर्थ हो रोटीको घर, अनि यहुदाको अर्थ हो प्रशंसा, स्तुति। मित्र, रहनलाई यो अति नै सुन्दर स्थान हो। स्तुति, प्रशंसा र रोटीको घरमा रहने कुरा के सुन्दर कुरा होइन र? रुथको कथा आरम्भ हुन्छ र त्यहाँ अन्त हुन्छ, अनि त्यहाँ नै प्रभु येशु जन्मनु भएको थियो। यहाँ भनिएको छ एक पदमा, उहिले नै न्यायकर्ताको शासनकालमा देशमा अनिकाल पर्यो, अनि यहुदाको बेतलेमबाट कुनै एउटा मानिस आफ्नो स्वास्नी र दुई भाइ छोराहरूलाई लिएर मुआवीहरूको देशमा केही समयको लागि बस्नलाई गए। तिनी स्तुति र रोटीको घरमा रहन्थे पहिले, तर तिनी आफ्नो स्वास्नी र दुई छोराहरूलाई लिएर मुआवीहरूको देशमा प्रवास गर्नलाई गए। मित्र, परमेश्वरको वचनमा मुआवको बारेमा केही कुरा भनिएको छ जुन चाखलाग्दो छ। यो झण्डै हँसाउने हँसी ठट्टाको कथन छ। भजन संग्रह 108:9 पदले भन्छ, मुआब मेरो पानीको बाटा हो। अहिले परमेश्वर मुआबको बारेमा त्यही भन्नुहुन्छ। तपाईँलाई थाहा छ, तिनीहरू बहिष्कृत जाति थिए। तिनीहरूसँग अति नै निच घिनलाग्दो र दयनीय आरम्भ थियो, पृष्ठभूमि थियो, र मुआब कति पनि परमेश्वरको वचनमा असल स्थानमा उभिएको छैन। अर्को शब्दमा परमेश्वर मुआबको बारेमा के भन्नुहुन्छ भने, मुआब मेरो गन्दा फोहोर फ्याँक्ने डब्बा टिन हो। अहिले यसको बारेमा हामी केही समयको लागि रोकेर हेरौं। यहाँ एक परिवार छ, एउटा विशेष व्यक्ति आफ्नो पत्नी र दुई छोराहरू लिएर मुआबको देशमा जान्छन्। तिनीहरूले रोटीको घर र स्तुति प्रशंसाको घर छोड्छन् र तिनीहरू गन्दा फोहोर फ्याँक्ने डब्बा वा टिनको कुरा खान जाँदछन्। तपाईँले कहिले त्यो कथाको पहिले सुन्नुभएको थियो? मलाई निश्चय छ कि तपाईँले तुरन्तै हाम्रो प्रभु येशूको उडौ पुत्रको बारेमा बताउनु भएको दृष्टान्तको पूर्ण स्मरण गर्नुभयो होला जब यो तपाईँले अध्ययन गर्नुभयो, पढ्नुभयो। तिनले पिताको घर छोडे जुनमा हरेक कुरा प्रशस्त प्रचुरता थियो र प्रदेशतिर लागे। जातिले भोकको कारण आफ्नो पेट सुँगुरले खाएर उबारेको चारो खाएर भर्न चाहे। मित्र, यहाँ हामीसँग उडौ परिवारको कथा छ। जब अनिकाल पर्यो तिनीहरूले आफ्नो स्थान छोडे। तिनीहरू डराएका थिए अमित्र, तिनीहरूको पिता पुर्ख अब्राहम पनि डराएका थिए जब तिनको समयमा त्यस मुलुकमा अनिकाल परेथ्यो र तिनी मिश्रतिर झरे थिए। अहिले यहाँ अर्को अनिकाल छ। बाइबलमा हामी 13 पल्ट अनिकाल परेको उल्लेख देख्छौं। हरेक समय जब अनिकाल परमेश्वरको वचनमा उल्लेख भएको छ त्यो परमेश्वरबाटको दण्ड हो, न्याय हो। मित्र, यो खराब दिनको न्यायकर्ताको समय मात्र होइन तर यी खराब दिनहरूमा सबभन्दा खराब अन्धकारका दिनहरू थिए। जब यो घटनाले स्थान लिएको थियो तिनीहरूले स्तुति प्रशंसाको र रोटीको घरमा परमेश्वरले रेखदेख गर्न र ख्याल गर्न सक्नुहुन्छ भन्ने कुरामा परमेश्वरको विश्वास गरेनन्। त्यसकारण तिनीहरू मुआबको देशमा झरे। अहिले म चाहन्छु कि तपाईंलाई यो परिवारसँग परिचय गराएको। यो अति नै चाखलाग्दो परिवार हो। दुई पदमा भनिएको छ, ती मानिसको नौ एमीमेलेक थियो, तिनकी स्वास्नीको नौ नाओमी र तिनको छोराहरूको नौ महलोन र किल्योन थियो। तिनीहरू यहुदाको बेतलेममा एप्रातीहरू थिए। तिनीहरू मुआबीहरूको देशमा गए र त्यही बस्न लागे। मित्र, त्यस मानिसको नौ एमीमेलेक थियो। तिनको नौको अर्थ हो, मेरो परमेश्वर राजा हुनुहुन्छ, अर्थात राजा मेरो परमेश्वर हुनुहुन्छ। यस व्यक्तिको नाउँसँग अर्थपूर्ण नाउँ छ, तर तिनले आफ्नो नाउँको अर्थ अनुसारको जीवन जिएनन्। तर जब अनिकाल आयो तिनी डरले अर्को देशतिर भागे। तिनले निश्चय नै त्यस्तो काम गरेनन् मानौ परमेश्वर तिनको राजा हुनुहुन्छ। अनि तिनको पत्नीको नाउँ नाओमी थियो र तिनको नाउँको अर्थ हो आनन्द दिने, रमणीय। एमीमेलेक र नाओमीसँग दुई छोराहरू थिए। तिनीहरूका नाउँ महलोन र किल्योन थियो। महलोनको अर्थ हो अस्वस्थ्य, रोगी, अनि किल्योनको अर्थ हो दुब्लो, कमजोर। अनि हामीलाई भनिएको छ तिनीहरू बेतलेममा यहुदाका इफ्रातीहरू थिए। मित्र, हामी यो कुरा पनि देख्छौ, तिनीहरू मुआब देशमा मात्र गएनन् र त्यहाँ नै तिनीहरूले आफ्नो घर बसाले। अहिले यद्यपि उडौ पुत्र सुँगुरको खोरमा बस्नु परे तापनि अन्त्यमा तिनले भने लुका 15:18 म उठेर आफ्नो पिता कहाँ जानेछु। उडौ पुत्र यही समयसम्म सुँगुरको खोरमा रहे, तर यो परिवार अभाग्यवश अति नै लामो समयसम्म त्यही नै रहे। तपाईँलाई थाहा छ ख्रिस्टियन परिवारलाई वा कुनै व्यक्ति विशेषलाई के हुन्छ जो परमेश्वरका सन्तान हुन् जुन पाप रूपी संसार रूपी टाढाको देशमा भौतारी जान्छन्। त्यस टाढाको देशमा तिनीहरू सधैँ दुःखमा, कष्टमा, कठिनाईमा अनि परेशानीमा पर्दछन्। अनि त्यही नै यो परिवारलाई भए थियो किनकि तिनीहरू स्तुति प्रशंसा र रोटीको घर छोडेर गन्दा फोहोर हाल्ने टिनबाट खान त्यहाँ गएका छन् र त्यहाँ निरन्तर बसोबास गरिरहेका छन्। अब यो कुराको ध्यान दिउ कि त्यहाँ के हुन्छ। तीन पदमा भनिएको छ, नाओमीका लोग्ने एलिमेलेक मरे र तिनी आफ्ना दुई छोराहरूसँग छोडिन्। मित्र, यहाँ हामी देख्छौ र मैले पहिले नै तपाईँलाई भनिसकेको थिएँ कि तिनीहरू टाढाको विदेशमा समस्या र कष्टहरू पाउन गइरहेका थिए। अहिले तिनीहरूले समस्या र दुःख कष्टहरू भोगे, यो सधैँ हुन्छ। युहान्ना भन्छन् 1 योहान्ना 5:16 मृत्युसम्मको पाप। मलाई थाहा छैन कि तपाईँको लागि मृत्युसम्मको पाप के हो। हननिया र सफेराको निम्ति पवित्र आत्माको विरूद्ध तिनीहरूको झुट थियो। मलाई लाग्दैन कि आज मृत्युसम्मको पाप छ। यदि यो भए चर्चमा सधैँ मान्छेहरू दफनाउने काममा व्यस्त रहने थियो। अमित्र, मलाई लाग्दैन कि यो प्रत्येक ख्रिस्टियनहरूको लागि उही कुरा छ। तर जब तपाईँ परमेश्वरबाट टाढा भौतारी जानुहुन्छ त्यहाँ सधैँ समस्या र दुःखहरू, कष्टहरू छ। अहिले एबिमेलेक अर्थात नाओमीको पति मर्छ। यो कुराको ध्यान दिउ कि तिनी मरेपछि के भयो। 4 पदमा भनिएको छ, यी छोराहरूले मुआबी स्त्रीहरू विवाह गरे। एउटीको नौ ओर्पा र अर्कीको नौ रुत थियो। तिनीहरू त्यहाँ प्राय 10 वर्षसम्म बसे। मित्र, जब तिनीहरूले विवाह गरे तिनीहरूले मूसाको व्यवस्था तोडेका थिए, उल्लंघन गरेका थिए। देख्नुभयो, परमेश्वरसँगको संगतिबाट निस्कि गएर टाढाको प्रदेशमा गएपछि अर्को कदम सधैँ सत्य विश्वास त्याग हो, मतलब पापमा निरन्तर रहँदछन् र पाप अझ बढ्दा बढ्दै बढ्दै जान्छ। अनि त्यही नै तिनीहरूले गरे। तिनीहरूले मूसाको व्यवस्था उल्लंघन गरे र मुआबी स्त्रीहरूसँग विवाह गरे। ओर्पाको अर्थ हो मृग, अर्थात मृगको बच्चा। यसको अर्थ हो तिनी बलियो मिलेको शरीर भएको चटक्क परेको स्त्री थिइन्। अनि तपाईँ छक्कै पर्नु हुँदो होला किन यस्तो बलियो मिलेको शरीर भएको स्त्रीले यो कमजोरी रोगी केटासँग विवाह गरे। तर तिनले यस्तै केटासँग विवाह गरे। ओर्पालाई भेटिसकेपछि हामी अर्को केटीको बारेमा देख्छौ, तिनको नाउँ रूथ हो। म तपाईलाई रूथको 10 विभिन्न नाउँहरू दिन सक्छु। यसको अर्थ हो सुन्दरी, यसको अर्थ हो व्यक्तित्व, अनि तिनीसँग यो विशेषता थियो। तिनी सुन्दरी थिइन्, तिनी अति नै उल्लेखनीय व्यक्ति थिइन्, अनि म आशा गर्दछु कि तिनीसँग प्रेममा फस्न गइरहनु भएको छ, किनभने तिनी येशु ख्रिष्टको एक पुर्खा, एक पूर्वज हुनलाई आउँछिन्। अर्को शब्दमा उहाँको मानवतामा उहाँसँग उहाँको स्नायुहरूमा भएर रूथको रगत भएको थियो। हामी तिनीसँग परिचय गर्न गइरहेका छौं। तिनले मोआब देशमा महलोनसँग विवाह गरे। मित्र, किन तिनले रोगी केटासँग विवाह गरे? सर्वप्रथममा यो कुरा बुझ्न कठिन छ, तर म सोच्दछु हामी पछिबाट बुझ्नेछौ। यो उडौ परिवार टाढाको देशमा छन्। समस्या कष्टहरू तिनीहरू कहाँ पहिले आइसकेको छ, र अझ धेरै समस्या कठिनै यो आमा र पत्नी कहाँ आइरहेको छ। नवमीले आफ्नो पति गुमाइन् र तिनको दुई छोराहरूले मोआबी स्त्रीसँग विवाह गरे। पाँच पदमा भनिएको छ, दुवै महलोन र किलोन पनि मरे। यसरी ती स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट पनि बिछोड भइन्। ओ मित्र, तिनको निम्ति कस्तो दुःखद पूर्ण अनुभव। पहिले आफ्नो पति तिनले गुमाइन्, अहिले आफ्ना दुई छोराहरू पनि तिनले गुमाइन्, अनि तिनीसँग अहिले खालि दुई विदेशी बुहारीहरू मात्र छन्। मित्र, टाढा देशमा उडौ पुत्रको जीवनमा कोर्रा पाए झैं यो टाढा देशमा गएका उडौ परिवारमा पनि कोर्रा पाए। छ पदमा भनिएको छ, परमप्रभुले आफ्ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनु भएको छ भन्ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार गर्न लागे। मित्र, त्यो प्रतिज्ञाको देशमा अनिकाल खत्तम भयो, र बेतलेममा अर्थात स्तुति र रोटीको घरमा फेरि रोटी भोजन परमप्रभुले दिनुभएको कुरा तिनले सुने। अहिले तिनी आफ्नो स्वदेशतिर, आफ्नो देशतिर फर्कन चाहन्छिन्। यो चाखलाग्दो कुरा छ। उडौ परिवार र उडौ पुत्र पिताको घरको लालसा गर्नेछन्, इच्छा गर्नेछन्। यदि तिनीहरूले आफ्नो पिताको घरको इच्छा नगरे, तिनीहरू कति पनि पिताको सन्तान हुन सक्दैनन्। उडौ पुत्र कति पनि सुँगुरको खोरमा सधैँ खुसी रहने छैनन्, हुने छैनन्। तिनी कति पनि सुँगुरको घरको निम्ति बनाइएको थिएन। तिनीसँग सुँगुरको स्वभाव छैन, तिनीसँग पिताको स्वभाव छ। र तिनले अन्तिममा भन्नेछ, म अहिले उठेर आफ्नो पिता कहाँ जानेछु। अहिले मित्र, यो भन्न चाहन्छु कि सुँगुरहरूले मात्र सुँगुरको खोर मन पराउँछ। पत्रुसले दोस्रो पत्रुस दुई अध्यायको 22 पदमा एउटा कथा हामीलाई दिन्छन्, जुनलाई म उडौ सुँगुरको दृष्टान्त भन्ने गर्छु। दोस्रो पत्रुस दुई अध्यायको 22 पदले भन्छ, नुहाई दिएको सुँगुर हिलोमै लडी बढी गर्छ, तिनले त्यही नै मन पर्छ। यसरी अन्तिममा यो परिवार घरमा जाने पर्छ। अन्तिममा नवमी भन्छन् कि तिनी बेतलेम यहुदामा फर्किजानेछन्। प्रिय मित्र, आज तपाईँ र मैले पनि आजको यो परिवारको घटनाबाट विशेष कुरा सिक्ने पर्छ। हुन सक्छ हामी पनि यो परिवार जस्तै प्रभुबाट टाढा भौतारी गएर संसारिक शारीरिक कुराहरूतिर आफ्नो आवश्यकताहरूलाई पूर्ति गर्न, सन्तुष्ट गर्न फर्किगएका छौं होला। तर मित्र, वास्तविकता यो हो कि हाम्रा प्रभुमा बाहेक अरू कहीँबाट हामी वास्तविक मंगल, कुशल, आशिष, शान्ति पाउने छैनौं। उहाँबाट टाढा भौतारी गएर उहाँको आज्ञा उल्लंघन गरेर हामी कहिल्यै पनि कुनै किसिमको आशिषहरूको आशा गर्न सक्दैनौं। बरु हाम्रो जीवन नाजुक अवस्थामा पर्छ, कठिनाईमा पर्दछ, अशान्तिमा पर्दछ, दुःख र आँसुमा पर्दछ। आज हाम्रो जीवनको अवस्था कस्तो छ मलाई तपाईँको बारेमा केही थाहा छैन। धेरै पल्ट हामी चर्चमा, मण्डलीमा आउन सक्छौ, दान भेटिदिन सक्छौ, वचन सुन्न सक्छौ, तर उही समयमा हामी उहाँबाट टाढा भौतारी गएका उडौ परिवार पनि हुन सक्छौ। अनि यो कुरा या त तपाईँ स्वयंलाई थाहा छ या परमेश्वरलाई। तर मित्र, म एउटा कुरा जरूर भन्छु, उहाँबाट टाढा गएर पापैमा डुबेर हामी कुनै पनि किसिमको आशिषहरूको आशा गर्न सक्दैनौ। बरु निराश, कठिनाई र दुःखद पूर्ण अनुभव। तर यो कुरा याद राखौ, हामी शरीरमा भएकोले गर्दा धेरै पल्ट हामी असफल हुन सक्छौ, लड्न सक्छौ, गिर्न सक्छौ, तर हामी जुरुक्कै उठेर उहाँ कहाँ पश्चापी हृदय लिएर आउनै पर्छ, अनि आउन चाहन्छौ, उहाँ कहाँ आउन इच्छा गर्छौ, लालसा गर्छौ। जसरी उडौ पुत्र आए र यो उडौ परिवार पनि आए र आउन चाहन्छन्। हामी सबै संसारमा पापमा डुबिरहन मन पराउँदैनौ, किनकि हामी उहाँका प्रिय सन्तान हौ। मित्र, आज मेरो यही विन्ती छ, यदि तपाईँ यो उडौ परिवार जस्तै, उडौ पुत्र जस्तै उहाँबाट टाढा भतारी जानुभएको छ भने, र उहाँबाट सच्चा शान्ति र हर्ष आनन्दको चाहनुहुन्छ भने, आफ्नो पापहरूको पश्चाताप गर्दै उहाँका टुटेको हृदय लिएर आउनुहोस्। उहाँले तपाईलाई निश्चय नै स्वीकार गर्नुहुनेछ, ग्रहण गर्नुहुनेछ, क्षमा गर्नुहुनेछ र आफ्नो शान्ति आनन्द हर्षले परिपूर्ण गरिदिनुहुनेछ। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
तिमी मालिक मेरो जीवनको मा सृष्टि तिम्रो इच्छाको मलाई चलाउ तिमी त्यसै चाहन्छौ तिमी जसै महान प्रभु तिमी मेरो जीवन प्रभु तिमी मेरो महान प्रभु तिमी मेरो जीवन प्रभु तिम्रो प्रशंसा गर्न सुहाउँछ मेरो कण्ठ
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679-98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।